यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विदेश पलायन भइरहेका युवाहरूलाई स्वदेशमै रोकेर राष्ट्र निर्माणमा लगाउने गरी नीति ल्याउनु पर्नेमा राष्ट्रपतिको जोड़। साउनको सोमबार आज पशुपतिनाथ सहित देशभरका शिव मन्दिरहरूमा भक्तजनहरूको भीड़। र भारत बिहारको सिद्धेश्वरनाथ मन्दिरमा भागदौड़, 7 जनाको मृत्यु। समाचार अब विस्तारमा। अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गीण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन 2024लाई आज काठमाण्डुमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेश अनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पार्नुभयो। दिनानुदिन विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको बताउँदै उहाँले हामीसँग यति धेरै प्राकृतिक सम्भावनाहरू छन्, तिनलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन पर्ने छैन भन्नुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति 2081 भदौ महिनाभित्रै जारी हुने बताउनु भएको छ। आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले निकट भविष्यमै राष्ट्रिय युवा नीति 2081 जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वस्थ कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको बताउनुहुँदै नेपाली युवाहरूको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधिको क्षेत्रमा भएको प्रगतिले मानव सभ्यतामा नै आमूल परिवर्तन ल्याएको बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरूङले सूचना प्रविधि प्रयोगबाट मानव जनशक्तिको कटौती गरी शीघ्र सेवा प्रवाह गर्न सकिने विचार व्यक्त गर्नुभयो। मन्त्री गुरूङले सरकारले ल्याएको डिजिटल नेपाल अभियान, आफ्नै स्याटेलाइटको व्यवस्था र सुरक्षण मुद्रणको कामलाई मेगा प्रोजेक्टको रूपमा सञ्चालन गरिने बताउनुभयो।
राष्ट्रिय गौरव भन्दा नि सुपर गौरवको चाहिँ आएकोमा चाहिँ डिजिटल नेपाल हो। त्यसको लागि आफ्नै स्याटेलाइट हुने कुरा हामी यहाँ सधैँ पुछामा किन बसिरहने फर्मेल आए पनि गर्नु त पर्यो। राष्ट्रको लागि जे होस् अब चाहिँ डिपार्चर हुन्छ, त्यो डिपार्चर 5 नम्बर गेम हुन्छ। कालको आफ्नै सेक्युरिटी प्रिन्टिङ हुनु पर्यो, आफ्नो ब्याङ्क नोट यही छाप्नु पर्यो, आफ्नो पासवर्ड यही छाप्नु पर्यो। त्यो राष्ट्रिय स्वाभिमानको कुरा, हाम्रो सेक्युरिटीको कुरा, हाम्रो सेफ्टीको कुरा, जे जे चाहिँ अलिकति सुरु भएको छ मेगा डिपार्चर गर्नु पर्यो। त्यसको पनि जुन देशको चाहिँ चालु खर्च 70% हुन्छ, पुँजीगत खर्च 30% हुन्छ, त्यो अनि हाम्रो विकास, हाम्रो व्यापार कहाँ बढ्छ, व्यवसाय कहाँ बढ्छ, उद्योग कहाँ बढ्छ, गरिबी कहाँ घट्छ, रोजगारी कहाँ सृजना हुन्छ, संस्कारै परिवर्तन भइसक्यो। प्रविधि भएको एउटा विकास सभ्यता चेन्ज भइसक्यो। टेक्नोलोजीको जे डेभलपमेन्ट भयो, जे रिभोल्युसन भयो, त्यो रिभोल्युसनले 20 वर्षभित्र यति धेरै चाहिँ तपाईँको संसारमा विकास भयो, मानव जातिको सभ्यता चेन्ज भयो।
मन्त्री गुरूङले 50% पुँजीगत खर्च गर्न पनि नसक्नु ठूलो समस्या भएको बताउनुहुँदै आगामी वर्ष 90% पुँजीगत खर्च गर्ने गरी काम गर्न अनुरोध गर्नुभयो। कतिपय ऐन कानूनहरू राजतन्त्रात्मक शासन व्यवस्थाका रहेका कारण गणतन्त्रात्मक विशेषता झल्कने गरी काम गर्न कठिन भएकाले त्यस्ता पुराना कानून संशोधन प्रक्रिया अघि बढ़ाउन मन्त्री गुरूङले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले विभिन्न निकायमा पुँजीगत खर्च नहुनुका कारण खोजी गरिनुपर्नेमा जोड़ दिनुभयो। मन्त्रालयका सचिव राधिका अर्यालले सरकारले बजेट नीति तथा कार्यक्रम मार्फत ल्याएका कार्यक्रम सूचक सहित कार्यान्वयन गर्न मन्त्रालय अन्तर्गतका निकायलाई आग्रह गर्नुभयो। बैठकमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले रेडियो नेपालले 24 समावेशी कार्यक्रम सञ्चालन गर्दै आएको, गोर्खापत्रले 43 भाषामा समाचार प्रकाशन गरेको र डिजिटल नेपाल अभियानले सकारात्मक फड्को मारेको बताउनुभयो। बैठकमा मन्त्रालय अन्तर्गतका नेपाल टेलिभिजन, गोर्खापत्र संस्थान, राष्ट्रिय समाचार समिति, विज्ञापन बोर्ड र प्रेस काउन्सिल लगायतका प्रतिनिधिले कार्य प्रगति विवरण प्रस्तुत गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा भीड़ व्यवस्थापनका सन्दर्भमा प्रगति विवरण सहित रिपोर्ट कार्ड सार्वजनिक गर्नुभएको छ। अस्पतालको सेवा सुधार सम्बन्धी रिपोर्टको पहिलो चरणमा 17 संघीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएसँगै मन्त्री पौडेलले उक्त विवरण सार्वजनिक गर्नुभएको हो। संघीय अस्पतालको भीड़ व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि मन्त्री पौडेलको उपस्थितिमा यही साउन 3 गते संघीय अस्पताल र प्रतिष्ठान का प्रमुखहरूसँग संयुक्त बैठक बसेर 9 बुधे निर्णय भएको थियो। निर्णय गरेको भोलिपल्ट उक्त बैठकको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले अस्पतालहरूलाई पत्राचार गरेको थियो। गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै विदेश सचिव मिश्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। भारत नेपालको सुरक्षा, पूर्वाधार, ऊर्जा, जलस्रोत लगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि सहित नेपालको पूर्वाधार निर्माणमा पुर्याएको सहयोगका लागि विशेष सचिव मिश्रीलाई धन्यवाद दिनुभयो। सो अवसरमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूका विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा भारतीय विदेश सचिव मिश्रीले सीमा व्यवस्थापन, सीमा पार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने प्रष्ट पार्नुभयो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो। भारतीय विदेश सचिव मिश्री दुई दिने भ्रमणका क्रममा हिजो काठमाण्डु आइपुग्नु भएको थियो। उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो नै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रूपमा विकास गरिनुपर्ने बताउनु भएको छ। कम्पनीको आज काठमाण्डुमा आयोजित 5 वार्षिक उत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदायी संस्था बनाउन सबैको ध्यान जानुपर्ने बताउनुभयो। सरकार र मातहतका निकायमाथि उठेका प्रश्नको जवाब सकारात्मक नतिजाबाट दिनुपर्नेमा जोड़ दिँदै उहाँले परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्ने बताउनुभयो। पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउने सोमबारको पूजा आराधना गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै पशुपतिनाथ मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन मिलाइएको छ। साउन महिना र सोमबार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ। साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरी जलबाट बोलबम यात्रा गरी जल चढ़ाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ। यसै गरी आज काठमाण्डु उपत्यकामा पशुपतिनाथ सहित गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वर सहित काभ्रे पलाञ्चोको सागा, तनहुको देवघाट, म्याग्दीको गलेश्वर लगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधना गरिरहेका छन्। तत्कालीन नेपाली कंग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको 85 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1997 साउन 28 गते जन्मनुभएका सभापति कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लाग्नु भएको थियो। संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा 2072 असोज 3 गते संविधान जारी भएको थियो। मुलुकमा राजनैतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले जीवन पर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गर्नुभएका कारण नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचय स्थापित छ। स्वर्गीय नेता कोइरालाको स्मरणमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरिएको छ। चितवनको राप्ती पुलमा बस र ट्रक आपसमा ठोकिँदा बसमा सवार 10 जना यात्रु घाइते भएका छन्। आज बिहान राप्ती नगरपालिका पम्पा पुल स्थित पूर्व पश्चिम राजमार्गमा काठमाण्डुबाट धरानतर्फ जाँदै गरेको बस र सोही दिशाबाट आउँदै गरेको ट्रक ठोकिएर दुर्घटना भएको हो। घाइते सबैको जिल्ला पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। देशभर हैजाका बिरामी बढ़न थालेका छन्। अहिलेसम्म देशभर 47 जना व्यक्तिहरूमा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संवाददाता कल्पना दाहालको रिपोर्ट।
वर्षायाममा पानीका मुहानहरू दूषित हुने भएकाले भिब्रियो कलेरा नामक हैजाको ब्याक्टेरियाबाट मानिसमा हैजाको संक्रमण सर्ने गर्दछ। अहिलेसम्म काठमाडौँ उपत्यका सहित देशभर गरी 47 जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ, जसमा ललितपुरमा 34, काठमाडौँमा 2, कैलालीमा 8, प्युठानमा 2 र रूपन्देहीमा 1 जनामा हैजाको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।
हामीले खाने खानेकुरा र चाहिँ भन्नाले पानीमा कुनै हैजा पीडितको वा कुनै हैजाबाट संक्रमण भएको मानिसको दिशा चाहिँ सम्पर्कमा आयो मिसियो भने मात्र चाहिँ हैजा लाग्ने गर्छ। त्यस कारणले गर्दा हाम्रो दिशा पिसाब गर्ने बानीलाई पनि टोयलेटभित्र वा खाल्टोभित्र मात्र पुर्ने बानी बसाल्न पर्छ। कति मान्छेमा चाहिँ हैजाको संक्रमण भएर पनि लक्षण नदेखिन सक्छ, त्यस्ता मानिसहरूले चाहिँ 10-15 दिनसम्म चाहिँ दिशाको माध्यमबाट चाहिँ ती जीवाणुहरू बाहिर चाहिँ वातावरणमा फ्याँकिरहनु भएको हुन्छ।
हैजाको संक्रमण हुँदा झाडा पखाला लाग्ने, पटक पटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउडिने, आँखा गाडिनुका साथै मुख सुक्खा हुने, रक्तचाप कम हुने, टाउको दुख्ने, ज्वरो आउने आदि यसका लक्षण हुन्। यसबाट बस्न हैजाको लक्षण देखिन साथ जति पटक झाडा पखाला लाग्यो त्यति पटक नै नुन चिनी पानी खाने तथा समयमै उपचार गर्नाले बिरामी सिकिस्त हुनबाट बस्न सकिने प्रवक्ता डाक्टर बुढाथोकीले बताउनुभयो।
जुनसुकै रूपको पानी भए पनि चाहे त्यो जार होस्, चाहे मिनरल वाटर होस्, चाहे कुवाको होस्, चाहे इनारको होस्, चाहे खोलाको होस्, यो वर्षातको बेलामा ती मुहानहरू प्रदूषित हुने सम्भावना भएको हुनाले पानी उमालेर मात्रै प्रयोग गरिदिनु होला। यदि उमाल्न सम्भव नभए चाहिँ पानी शुद्धिकरण गर्ने ट्याब्लेटहरू पाइन्छन्, क्लोरिन आयोडिन नामका, ती चिजहरू प्रयोग गरेर शुद्ध गर्नुहोला। घना बस्तीहरूमा जहाँ पानीको चाहिँ समस्या छ त्यो ठाउँहरूमा बढ्ने पनि शंका छ। यस कुरामा चाहिँ देशैभरिबाट हाम्रा चाहिँ विभिन्न संघ संस्था, हाम्रा स्वास्थ्य संस्था मार्फत रिपोर्टिङहरू भइरहेका छन्।
पिउने पानी र खानेकुरामा ध्यान दिन सके हैजाको संक्रमणबाट सुरक्षित रहन सकिने भएकाले व्यक्तिगत तथा वरपरको सरसफाईमा ध्यान दिनु अहिलेको आवश्यकता हो। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौँ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको अन्तरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको ओबामा लीग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताउनु भएको छ। गृहमन्त्री सखावत हुसेनले ओबामा लीग पार्टीले बंगलादेशका लागि धेरै योगदान गरेकोले वर्तमान सरकारले ओबामा लीग पार्टीमाथि प्रतिबन्ध नलगाउने, बरू लीगले पनि निर्वाचनमा चुनाव लड्नुपर्ने आवश्यकता उल्याउनुभयो। बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिना बाजेदका छोरा सजीव बाजेदले निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएको एक दिनपछि आज गृहमन्त्रीको यो भनाई प्रकाशमा आएको हो। भारतको बिहार स्थित जोहानाबाद जिल्लाको बाबा सिद्धेश्वरनाथ मन्दिरमा भागदौड़ मचिँदा कम्तीमा 7 जनाको मृत्यु भएको छ। दुर्घटनामा 10 जना भन्दा धेरै घाइते भएका भारतीय संचार माध्यमहरूले जनाएका छन्। घाइतेहरूको जोहानाबाद सदर र मुख दुमापुर सदर अस्पतालमा उपचार भइरहेको छ। दुई वर्ष भन्दा बढ़ी समयदेखि रूसी सेनाको कब्जामा रहेको युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्रमा हिजोदेखि आगलागी भएको छ। दुवै देशले ऊर्जा केन्द्रमा आगो लगाएको भन्दै एक अर्कालाई दोषारोपण गरिरहेका छन्। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले मस्कोका सेनाले प्लान्टमा आगजनी गरेको आरोप लगाउनु भएको छ भने क्रेमलिन स्थित गवर्नरले युक्रेनले गरेको गोलाबारीका कारण केन्द्रमा आगलागी भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाले आणविक केन्द्रबाट धुवाको मुस्लो देखिए पनि हताहतीबारे कुनै रिपोर्ट नआएको जनाएको छ। अब मौसम। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विदेश पलायन भइरहेका युवाहरूलाई स्वदेशमै रोकेर राष्ट्र निर्माणमा लगाउने गरी नीति ल्याउनु पर्नेमा राष्ट्रपतिको जोड़। साउनको सोमबार आज पशुपतिनाथ सहित देशभरका शिव मन्दिरहरूमा भक्तजनको भीड़ र भारत बिहारको सिद्धेश्वरनाथ मन्दिरमा भागदौड़। 7 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।